एक और अजाब है कब्र में। कब्र में काफिर को डसने के लिए ऐसे सांप और बिच्छू मुसल्लत किए जाते हैं, स्कॉर्पियन और स्नेक्स, कि अगर इनमें से एक भी जमीन पर फूंक मार दे तो जमीन पर कोई चीज पैदा ना हो। आप जब भी ऐसी कोई बात सुने ना, मैं एक आपको छोटी सी नसीहत करूँ हदीस बयान करने से पहले। आप के इर्द गिर्द जितने भी नॉन नॉन मुस्लिम्स हैं, जिसको आप डिसबिलीवर कहें कुछ भी, आप उनको तसव्वुर में ना लाएं। सारा मसला यहाँ से शुरू होता है। हम उनको देख के सोचते हैं सांप आ रहा है, हम उनको देखकर सोचते हैं स्कॉर्पियो आ रहा है। नहीं कर सकते, क्योंकि किसी एक बंदे को मैं आप नहीं कर सकते। अल्लाह के नबी ने अगर बदर के मकतूलीन को ये बातें कहीं, जो हम हदीस में सुना है, वो नबी थे, उनके पास गैब का इल्म था। अगर वो जाते हुए कहते हैं कि ये दौरे जाहिलियत के काफिरों की कब्रें और उस पर अजाब आ रहा है, वो कह सकते थे, उनके पास वही आती थी। वमा यंत को निल हवा इन हुआ इल्ला वाखियन जुहा। वी आर सराउंडेड बाई डिसबिलीवर्स, हमारे घर, ऑफिस। अब आप किसी ग्रोसरी स्टोर में जाएं, आपको आते नॉन मुस्लिम, आपने कभी भी ये नहीं सोचना, वादा करें खुद से। हाँ, नियत भी कर लें बखा लाना है। मैं जब से ये बुक पढ़ा रही हूँ तो मुझे अल्लाह के नबी की वो कैफियत याद आ रही होती है कि फल अल्लाह का बाखिय नफ्स कला सारी इल्लम यूमिन बिहाजल हदीसी असफ़ा। आप हर जुमे को सूरह कहफ में ये जुमला पढ़ते हैं कि ए नबी, आप तो लगते हैं अपने आप को ज़िबा ही कर देंगे इस गम में कि ईमान क्यों नहीं ला रहे। ये बखा यही दावा करवाती है। मैं अपनी नेकियों को बहुत बड़ा समझूंगी, मैं थक जाऊंगी, बहुत है, घर बैठ के 500 दाने की तस्बीह पढ़ लेती हूँ, 10 नफल पढ़ूंगी, इशराक पढ़ूंगी, तस्बीह नमाज पढ़ूंगी, ये मेरी कैफियत है, सवाब तो बहुत मिलेगा। ये बखा जो है ना, ये आपको घर नहीं बैठने देता। ये बखा आपके दिल को जो सुकून देते हैं ना, मेरी ज़ात से कोई बच रहा है? अक्सर डॉक्टर्स को मैंने सुना, हमारी अपनी बहुत सारी माशाल्लाह साथी स्टूडेंट्स डॉक्टर हैं, तो वो कहती हैं कि किसी पेशेंट को हम ट्रीट करें और वो ठीक हो जाए तो बहुत सेटिस्फेक्शन होती है। तो मैं उनको कहती हूँ आई कैन फील इट। यही पढ़ने पढ़ाने वाले बंदे को उस वक्त फीलिंग आती है जब मुर्दा जिंदा हो जाता है, कुछ दिल मुर्दे होते हैं वो जिंदा हो जाते हैं। तो वन बाय वन अगर आप कर सकते हैं तो फिर क्या करें, इन तक पहुंचिए। कभी कभी हम इनके स्माइली फेसेस, वाइट कलर, कर्ली हेयर, गोल्डन बालों को देखकर इन चीज़ों को जब मैच करते हैं ना तो कंफ्यूज होते हैं। मत कीजिए, इजाजत ही नहीं किसी एक पर्सन टू पर्सन को कहें, नेवर। पूरे कुरान में सिर्फ एक काफिर का नाम लेकर तब्बत यदा अबी लहब व तब कहकर उसको की हज्व की गई। इवन अबू जहल का नाम नहीं है कुरान में, लेकिन हदीस में बहुत सारे रेफरेंस हैं। अब्दुल्ला बिन उबई का नाम नहीं है, लेकिन कुरान की 10-15 आयतें तो मैं आपको भी लिखा दूं जो उसके मुतल्लिक हैं। लेकिन वो ज़ुबाने नबूवत थी, उसके बाद नहीं, ख़त्म, क्लोज दिस डोर। आपको क्या पता कोई मरते हुए अल्लाह उसको तौफीक देगा। और याद रखिए, वो उनका रब है, अगर आपका रब है तो उनका भी है। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। और वो हदीस कभी ना भुला करें गैर मुस्लिमों को देखकर कि अल्लाह को अपने हर बंदे से, बाज़ रिवायत में 99, बाज़ में 70, कई ज़यीफ़ रिवायतें हैं, कई स्ट्रॉन्ग है, लेकिन ये बात कन्फर्म है, कितना भी सही, लेकिन हमारी माओ से ज़्यादा अल्लाह को अपने बंदों से प्यार है। इसमें ये आप सारे वलीउल्लाह और नेक और चमकते चेहरों वाले ही नहीं आते। हम कहते हैं अल्लाह को हमसे बड़ा प्यार है क्योंकि हम कुरान पढ़ते हैं, और हमसे तो अब ज़्यादा ही हो गया कि पढ़ा रहे हैं, और हम तो एडमिन बन गए और हम तो जिम्मेदार, हमारे तो मुंह से नूर टपक रहा है, होगा होगा, बट अल्लाह को गुनाहगारों से भी प्यार है, अल्लाह को फाजिरों से भी प्यार है। तो लिहाजा अल्लाह के बंदों के लिए अगर दुआ कर सके तो दुआ किया करें, और अगर सबब बन जाए कि अल्लाह वजालना हदातम मुहतदीन, अल्लाह मुझे हिदायत वालों की हिदायत का जरिया बना दें, ये दुआ किया करें कि अल्लाह हर जगह मेरे चमकने से उजाला हो जाए। आप अपने ही घर में एक बल्ब से ज़्यादा दूसरा नहीं जला सकते, आंखों में रोशनी आएगी, चुनिया आएंगी। आप अपने इस नूर को, इस कुरान के नूर को दुनिया में बाहर निकालिए, कितनी को लाइट जलाएंगे अपने घर में आप, एक बल्ब, दो बल्ब, चार, नहीं, आंखें थकेंगी, उफ, टू लाइट। अभी हम इस क्लासरूम की खोलें तो आपकी आंखें चुधियाएंगी। हम अपने घर रोशन कर रहे हैं अपनी बातों से, नहीं, एक चिराग दूसरे को दीजिए। तो ये जो काम इस वक्त अल्लाह आपसे कर रहे हैं ना, इसका कोई कंपटीशन नहीं, नो कंपैरिजन एट ऑल। तो अल्लाह से दुआ करें हमारे ज़रिए से किसी के दिल में हिदायत का सोता फूट जाए। अब चलते हैं इस हदीस को, गौर से सुनिएगा। अन अबी हुरैरा रदी अल्लाह अन्हु क़ाल शहिदना जनाज़त मा नबी सल्लल्लाहु अलैहि वसल्लम फलम्मा फ़ुरिगा मिन दफ़निहा ون صرفن ناسو قال النبی اللہ صلی اللہ علیہ وسلم انہ الان یسمع حفق نیالکم اتاہ منکر و نقیر آینہما مثل قدور النحاس وانجابہما مثل سیاس البقر وسواتہما مثل الرات فیجلسانہ فیسألانہ ما کان یعبد ومن کان نبیہ فإن کان ممن یعبد اللہ قال اعبد اللہ ونبی محمد صلی اللہ علیہ وسلم جاءنا بالبینات والہدى فآمنا به واتبعناه فذلك قول الله يثبت الله الذين آمنوا بالقول الثابت في الحياة الدنيا وفي الآخرة سورة ابراہیم آیت 27 یقال له وللیقین حجیت وعلیہ مت وعلیہ توبس ثم یفتح له باب الى الجنة ویوسع له فی خفرته وَإِنْ كَانَ مِنْ أَهْلِ شَكِّ قَالَ لَا أَدْرِي سَمِعْتُ النَّاسَ يَقُولُونَ شَيْئًا فَقُلْتُهُ فَيُقَالُ لَهُ وَلَا الشَّكِّ حُجِّيتَ وَعَلَيْهِ مِتَّ وَعَلَيْهِ تُبَسُ ثُمَّ يُفْتَحُ لَهُ بَابٌ إِلَى النَّارِ وَتُسَلَّطُ عَلَيْهِ أَقَارِبُ وَتَنَانِينُ لَوْ نَفَخَ أَحَدُهُمَا لَلدُّنْيَا مَا أَنْبَتَتْ شَيْئًا تَنْهَشُ وتومر الارض وتنزم عليه حتى تختلف ادلاعه رواه طبرانی فی الاوسط. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ہم ایک جنازے میں نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ تھے. جب آپ تدفین سے فارغ ہوئے تو لوگ واپس پلٹنے لگے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، اب وہ تمہارے جوتوں کی آواز سنے گا، اس کے پاس منکر نکیر آئیں گے جن کی آنکھیں تانبے کے دیگچے جیسی بڑی بڑی ہیں، دانت گائے کی سینگ کی طرح ہیں، آواز بجلی کی گرج جیسی ہے. وہ دونوں اس کو بٹھائیں گے اور سوال کریں گے، وہ کس کی عبادت کرتا تھا، اس کا نبی کون تھا؟ اگر وہ اللہ کی عبادت کرنے والوں میں سے تھا تو کہے گا، میں اللہ کی عبادت کرتا ہوں اور میرے نبی حضرت محمد صلی اللہ علیہ وسلم ہیں جو ہمارے پاس نبوت کے واضح دلائل اور ہدایت لے کر آئے ہیں. ہم آپ پر ایمان لائے اور آپ کی پیروی کی. یہی مطلب ہے اللہ تعالیٰ کے ارشاد مبارک کا، یثبت اللہ الذین آمنوا کا، یعنی اللہ تعالیٰ ایمان والوں کو ایک قول ثابت کے ذریعے دنیا اور آخرت کی زندگی میں ثابت قدم رکھتا ہے. پھر اسے کہا جاتا ہے، یقین پر تو زندہ رہا، یقین پر تیری موت ہوئی اور یقین پر ہی تو اٹھے گا. اس کے لیے جنت کی طرف ایک دروازہ کھول دیا جاتا ہے، اس کی قبر فراخ کر دی جاتی ہے. اگر مرنے والا اللہ اور رسول کے بارے میں شک کرنے والوں میں سے ہو تو وہ منکر نکیر کے سوالوں کے جواب میں کہتا ہے، میں نہیں جانتا، میں نے لوگوں کو کچھ کہتے سنا اور میں نے بھی وہی بات کہی. اسے کہا جاتا ہے، شک پر تو زندہ رہا. اللہ تعالیٰ آپ کو مجھے شک پہ زندہ رہنے اور شک پہ مرنے سے محفوظ رکھے. شک پر ہی تو زندہ رہا اور شک پر ہی تیری موت ہوئی اور شک پر ہی تو دوبارہ زندہ ہوگا. پھر اس کے لیے جہنم کی طرف سے ایک دروازہ کھول دیا جاتا ہے، اس پر اس قدر زہریلے بچھو اور اژدہے یعنی کوبرا مسلط کر دیے جاتے ہیں کہ اگر ان میں سے کوئی ایک زمین پر پھونک مار دے تو کوئی چیز پیدا نہ ہو، اور وہ اسے ڈستے رہتے ہیں. اور زمین کو حکم دیا جاتا ہے کہ اس کافر پر تنگ ہو جا، چنانچہ زمین اس پر اس قدر تنگ ہوتی ہے کہ اس کی ایک طرف کی پسلیاں دوسری طرف کی پسلیوں میں دھنس جاتی ہیں. اسے طبرانی نے روایت کیا. اور احمد کی ایک روایت ہے کہ جہنم میں ان کو جو ڈسنے کا عذاب ہوگا تو اللہ کے نبی سے پوچھا گیا تھا کہ وہ کتنے بڑے ہوں گے، تو آپ نے فرمایا کہ وہ اونٹوں کے برابر ہوں گے اور ان کے ایک مرتبہ ڈسنے سے جہنمی 40 سال تک زہر کا اثر محسوس کرتا رہے گا. اور بچھو کے بارے میں فرمایا کہ وہ خچر کے برابر ہوگا. خچر کس کو کہتے ہیں؟ میول. خچر یعنی جو گھوڑے اور گدھے کا مکسچر ہے جی. اور اس کے ایک مرتبہ ڈسنے سے جہنمی 40 سال تک اس کے زہر کا اثر محسوس کرے گا. اللہ تعالیٰ اس برے انجام سے سب کو بچا کے رکھے. قبر میں کافر پر 99 اژدہے مسلط کیے جاتے ہیں. ہر اژدہے کے 70 منہ ہوتے ہیں اور ہر منہ پر 7 سر ہوتے ہیں، اور یہ اژدہا قیامت تک کافر کو ڈستا رہے گا یا یہ سب ڈستے رہیں گے. انتہائی تکلیف دہ باتیں ہیں لیکن حقیقت ہے. عن ابی حریرہ رضی اللہ عنہ عن رسول اللہ صلی اللہ علیہ وسلم قال ان المؤمن فی قبره لفی روضۃ خضراء فیرحب له قبره سبعون ذراعا وینور له کالقمر لیلۃ البدر اتدرون فیما انزلت هذه الآیۃ فإن له معيشة ضنكا ونحشره يوم القيامة أعمى سورة طه 124 قال تدرون ما معيشة الضنك قالوا الله ورسوله أعلم قال عذاب الكافر في قبره والذي نفسي بيده يسلط عليه 99 تنينا اتدرون ما التنين سبعون حية لكل حية سبعة رؤوس يلسعونه ويحدشونه الى يوم القيامة رواه ابو يعلى وابن حبان. آپ نے فرمایا کہ مومن اپنی قبر میں ایک سر سبز و شاداب باغ میں ہوتا ہے. دعا کیجئے اللہ ہماری قبر کو جنت کے باغوں میں سے ایک باغ بنا دے. اس کی قبر 70 ہاتھ یعنی 35 میٹر تک فراخ کر دی جاتی ہے اور 14ویں کے چاند کی طرح روشن کر دی جاتی ہے. اللہ ہماری قبروں کو بھی روشن کر دے اور ہمارے پیاروں کی بھی. پھر آپ نے صحابہ سے پوچھا کیا تمہیں معلوم ہے کہ اس آیت میں اللہ تعالیٰ نے کیا بات ارشاد فرمائی ہے کہ ان کے لیے تکلیف دہ زندگی ہوگی اور ہم قیامت کے روز ان کو اندھا کر کے اٹھائیں گے. سورۃ طہٰ کی آیت 124 کی طرف آپ کا اشارہ تھا. آپ نے فرمایا جانتے ہو تکلیف دہ زندگی کیا ہے؟ صحابہ نے عرض کیا اللہ اور اس کا رسول بہتر جانتے ہیں. آپ نے ارشاد فرمایا اس سے مراد قبر میں کافر کو دیا گیا عذاب ہے. قسم اس ذات کی جس کے ہاتھ میں میری جان ہے, بے شک کافر پر قبر میں 99 یعنی 99 اسدہے مسلط کیے جاتے ہیں. ہر اسدہے کے 70 منہ ہوتے ہیں اور ہر منہ کے 7 سر ہوتے ہیں اور یہ اسدہا کافر کو قیامت تک ڈستا رہے گا یا ڈستے رہیں گے اور زخمی کرتے رہیں گے. تو کیا پتہ چلا اتنا شدید عذاب. دیکھیے اسی لیے تو پھر ہمارے اسلاف قبر کے ذکر کے ساتھ ہی پریشان ہو جاتے تھے, رونے لگ جاتے تھے, ان کو کیفیت محسوس ہوتی تھی. اور ہر بندہ جس کے سینے میں دل ہے نا, وہ کبھی ان باتوں کو پڑھ کر ایسے نہیں گزر سکتا. انسان تو دنیا میں ایک مچھر کے کاٹے کو دیکھ کر پریشان ہو جائے, کہاں کوئی چھوٹا موٹا کیڑا کاٹ دے. کسی کو بھی زندگی میں آپ نے ایسی کسی کیفیت میں دیکھا ہو تو اس کو ذہن میں لا کر دیکھیے کہ کتنی تکلیف دہ بات ہے. لیکن کسی کو ایسا دیکھنا اور سب سے بڑی بات اپنوں کو دیکھنا. ایک جملہ میں اکثر شعور سے بولتی ہوں اور آپ کو بھی شعور سے ہی کہوں گی. دنیا میں بعض دفعہ لوگ اپنوں کو غلط کام کرتا دیکھتے ہیں لیکن صرف ان کی دل آزاری کے خوف سے اور خود برا نہ بننے کی گھبراہٹ کی وجہ سے ان کو کچھ نہیں کہتے. سمجھ گئے ہوں گے. اب اس میں وہ ریورڈس بھی ہو سکتا ہے جن کے پیرنٹس ابھی فیملیز غیر مسلم ہیں, ورسٹ سینریو تو یہی ہو سکتا ہے نا. اور اس میں وہ سارے مسلمان بھی ہیں جن کے رشتہ دار شرک اور بدعت اور کفر میں یا حرام میں یا کوئی ایسے غیر اخلاقی کاموں میں ملوث ہے لیکن وہ منع نہیں کرتے یا حدیث کا انکار کرتے ہیں. کسی کے ماں باپ, بھائی بہن, رشتہ دار, لیکن وہ کہتے ہیں کچھ نہ کرو. کسی کا شوہر ہو سکتا ہے بے نمازی ہے, وہ ساری زندگی یہ سوچ کر اس کو کچھ نہ کہے یا تھوڑا بہت ڈکا چپا کا کہ میں کیوں بری بنوں, میرا گھر کیوں خراب ہو. اگر ایسا کیا یہ جتنا بھی سنیرے تو کل اس سے بڑی تکلیف میں ان کو دیکھنا پڑے گا. یہ ہے امر بالمعروف اور نہی عن المنکر. آپ انہیں کہیں کہ میں آپ کو اس سے بڑی تکلیف میں نہیں دیکھنا چاہتی, اس لیے میں بری بن رہی ہوں. کوئی دلیل ہے آپ کے پاس قرآن میں؟ سورہ مریم, سورہ ابراہیم, حضرت ابراہیم علیہ السلام. یا ابتی ما ہذی, ابتی یہ کیا ہے؟ باپ کیا کہہ رہا ہے سورت مریم میں بیٹے کو؟ لارجمنہ کا, میں تجھے رجم کر دوں گا, تجھے پتھر ماروں گا. اور بیٹا کیا کہہ رہا ہے؟ یا آباتی, یعنی یہ کبھی ہو نہیں سکتا کہ آپ کو اپنوں سے پیار ہو اور آپ صرف اس انتظار میں ہیں کہ یہ مر کھپ ہی جائیں گے, اس میں کیوں بری بنوں. اور اللہ نہ کرے کسی کو دیکھنا ہو, ایک ان کے ریورڈ ٹیچر ہے پھوٹ پھوٹ کے رو رہے, کہتے ہیں تمہیں کیا پتا او مسلمز وچ بلیسنگ یو ہیو کہ تم اپنے ماں باپ کے لیے دعا تو کر سکتے ہو. پھر اس میں اپنے باپ کا سناتے ہیں کہ کفر پہ مرا, کہ ایون آئی لو مائی فادر بٹ آئی کینٹ پرے فار ہیم. بہت ایموشنل ان کا کلپ تھا, اگر آپ نام ڈال کے سرچ کریں گے مل جائے گا گوگل پہ یا یوٹیوب پہ. یہ مسلم کو تو اتنا پلس پوائنٹ ملا ہوا ہے. تو آئیے دیکھتے ہیں کہ پھر ہمارے اسلاف یعنی انسیسٹرز وہ قبر کے عذاب سے کیسے ڈرتے تھے. پیج 147, मेरे साथ दोहराइएगा, अज़ाबुल कब्री वस्सलफ, अज़ाबे कबर और सलफ सालेहिन। सलफ क्या है? हलफ की जमा। हलफ कहते बाद वाले, आपके ऑफस्प्रिंग्स, आपके जनरेशंस, उससे जो पीछे गुजर गए, जिसको आप इंग्लिश में फोर फादर्स भी लिख सकते हैं। मुराद इससे हमेशा सहाबा कराम और उनके बाद के नेक लोग, कि वो कब्र के अजाब के बारे में क्या कहते थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हर नमाज में अजाब कब्र से पनाह मांगा करते थे। ज़ाहिर की हकीकत है, तभी मांगते थे ना। और ये दलील हम मसला नंबर 57 में पढ़ चुके हैं। हज़रत आयशा सिद्दीका रज़ी अल्लाह तआला को अजाब कब्र से कितना खौफ था, हदीस नंबर 141 में आगे आ रही है, इंशाल्लाह हम वहाँ पढ़ेंगे। हज़रत उस्मान रज़ी अल्लाह अन्हु अजाब कब्र के खौफ से इस कदर रोते कि रीश मुबारक तर होती। रीश क्या? दाढ़ी, रीशा। कहाँ है कुरान में? शाबाश, सूरत अल अराफ के लिबास के मकासद में से एक मकसद रीश, खूबसूरती भी है। आइए अब इन सब को देखते हैं। अन हानी मौला उस्मान रदी अल्लाह अन्हु काल, इनका अमल इस नियत से दोहराते हैं कि हमारे भी अंदर ये खशियत पैदा हो। काना उस्मानु इज़ा वक़फ़ा अला कब्रिन बका हत्ता यबुल्ल लिहयतुहु फ़कील लहू तुस्करुल जन्नतु वन्नारु फला तबकी व तबकी मिन हाजा फ़काला इन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाला इन्नल क़ब्र अव्वलु मंज़िलिन मिन मनाज़िलिल आखिरा फ़इन नजा मिन्हु फ़मा बादहु ऐसरु मिन्हु वैल्लम यंजु मिन्हु फ़मा बादहु अशद्दु मिन्हु। क़ाला वक़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मा रायतु मंजरन قطو إلا والقبر أفزعوا منه رواه الترمذي। हज़रत उस्मान रज़ी अल्लाह अन्हु के आज़ाद करदा ग़ुलाम हज़रत हानी रज़ी अल्लाह अन्हु कहते हैं कि हज़रत उस्मान रज़ी अल्लाह अन्हु जब किसी कब्र पर खड़े होते तो इस कदर रोते कि दाढ़ी मुबारक तर हो जाती। सोचिए ज़रा, हज़रत उस्मान को ज़्यादा रोने की ज़रूरत थी या हमें? उनके अमाल और हमारे अमाल का कोई तकाबुल है? अभी 18 ज़िलहज को इनकी शहादत की तारीख गुजरी है, पता भी ना चला लोगों को। 40 दिन के भूखे। आप शहादत उस्मान पढ़ें ना तो आपको हज़रत उस्मान से मोहब्बत महसूस होगी, और सहाबे कराम से मोहब्बत ईमान का तकाजा है। वो रो रहे हैं और दाढ़ी तर हो रही है आंसुओं से। आपसे अर्ज़ किया गया आप जन्नत और दोजख का जिक्र फरमाते हैं तो नहीं रोते, लेकिन कब्र के जिक्र पर इस कदर होते हैं। हज़रत उस्मान रज़ी अल्लाह अन्हो ने क्या कहा? इसलिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है, इसको हाईलाइट कीजिए, कब्र आखरत की मंजिलों में से सबसे पहली मंजिल है। अगर किसी ने इससे निजात पा ली तो अगली मंजिलें इसके लिए आसान होंगी, और अगर इसे निजात ना मिली तो बाद की मनाजिल इससे कहीं ज़्यादा सख्त होंगी। नीस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे, मैंने कब्र से ज़्यादा घबराहट और सख्ती वाली कोई और जगह नहीं देखी। तिर्मिज़ी की रिवायत है। अल्लाह हमें भी ऐसा ही खौफ दे दे। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अजाब कब्र का जिक्र फरमाया तो सहाबा कराम रज़ी अल्लाह अन्हो चीखने और चिल्लाने लगे, यानी खौफ तारी हो गया। अनसमा बिन्त अबी बकरिन रज़ी अल्लाह अन्हा क़ालत قام رسول الله صلى الله عليه وسلم فذكر الفتنة التي يفتن بها المرء في قبره فلما ذكر ذلك دج المسلمون دجة حالت بيني وبين أن أفهم كلام رسول الله صلى الله عليه وسلم فَلَمَّا سَكَنَتْ دَجَّتُهُمْ قُلْتُ لِرَجُلٍ قَرِيبٍ مِنِّي أَيْ بَارَكَ اللَّهُ لَكْ مَاذَا قَالَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ فِي آخِرِ قَوْلِهِ قَالَ قَدْ أُوحِيَ إِلَيَّ أَنَّكُمْ تُفْتَنُونَ فِي الْقُبُورِ قَرِيبًا مِنْ فِتْنَةِ الدَّجَّالِ رواہ النسائی. حضرت اسماء بنت ابی بکر رضی اللہ عنہما سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم خطبے کے لیے کھڑے ہوئے اور اس فتنے کا ذکر کیا جس میں آدمی قبر میں مبتلا ہوتا ہے. جب آپ نے فتنہ قبر بیان کرنا شروع کیا تو مسلمان بری طرح چیخنے اور چلانے لگے، جس کی وجہ سے میں رسول اللہ صلی اللہ علیہ وسلم کی بات نہ سمجھ سکی. یعنی یہ تھوڑا دور بیٹھی ہوئی تھی تو صحابہ کی آوازیں جب اونچی ہوئیں تو اللہ کے نبی کی آواز سمجھ نہ سکی. جب چیخنے کا شور ختم ہوا تو میں نے اپنے قریبی آدمی سے پوچھا، اللہ تجھے برکت عطا فرمائے، رسول اللہ صلی اللہ علیہ وسلم نے آخر میں کیا بات ارشاد فرمائی؟ اس نے بتایا کہ آپ نے ارشاد فرمایا کہ مجھ پر وحی کی گئی ہے کہ تم لوگ قبروں میں قریب قریب دجال جیسے فتنے سے آزمائے جاؤ گے. اسے نسائی نے روایت کیا. اب صحابہ کے رونے سے کوئی اسے نوخہ یا باقی چیزیں نہ سمجھے، اس لیے کہ عمل تھا اس کو دجہ کہا گیا. اب اردو میں آپ چیخنے چلانے کو اس طرح نہ سمجھے جیسے، اس میں فرق ہوتا ہے. مراد ایک ان پہ رقت طاری ہو گئی، آواز آ گئی، کیونکہ کئی لوگ اسے نوحہ ثابت کریں گے، کوئی ماتم ثابت کرے گا. تو صحابہ کرام بہت ہی حکمت کے ساتھ چلتے تھے، لیکن مراد یہ ہے کہ ان کی یہ ساری چیزیں ہمیں کیا بتاتی ہیں کہ اللہ تعالیٰ نے ان کے دلوں میں یہ خشیت رکھی ہوئی تھی. وہ اسلام کی ان باتوں کو سن سنا کر ایسے یہاں سے نہیں گزر جاتے تھے. تو آپ دیکھیے کہ وہ اتنے چنے ہوئے لوگ اور ہم کیا ہیں. کبھی اپنے اوپر لے کر بندہ سوچے تو گھبراہٹ تاری نہیں ہوتی، کتنی بے فکری. اور کوئی کہہ دے تو کہتے ہیں دیکھا جائے گا. کیا دیکھا جائے گا، کیسے دیکھا جائے گا؟ تو زندگی میں ان چیزوں کو لیں اور کتنا اللہ کا شکر کریں کہ ہم ابھی زندہ ہیں اور ہمیں یہ باتیں مل گئیں. اللہ تعالیٰ نے جو کہلوایا ہے، جو سنوایا اور سنا ہے، اس پہ عمل کی توفیق دے. جزاکم اللہ خیر. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.